بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، دیکھو ذکر کی اہمیت پر بات چل رہی تھی اور فرمایا تین گناہ بہت ہی بنیادی گناہ ہے، تین گناہ، اس میں سے پہلا گناہ شہوت ہے، اور شہوت کو بتایا کہ شہوت کا مطلب صرف مردوں کا عورتوں کی طرف نہیں، یہاں ہر چیز، جیسے بچوں میں شہوت کھانے پینے کی ہوتی ہے، کسی میں شہوت کپڑوں کی ہوتی ہے، کسی میں جمال کی ہوتی ہے، کس میں مال کی ہوتی ہے، سب کے الگ الگ ہوتی ہے، تو یہ ایک بیماری ہے، اس بیماری کا علاج بہت ضروری ہے. ہمارے مشائخ نے لکھا ہے کہ عام مومن کو عذاب تب دیا جاتا ہے جب وہ کبیرہ گناہ کا مرتکب ہوتا ہے. عام مومنین کو جب وہ گناہ کبیرہ کرتے ہیں تو ان کو عذاب دیا جاتا ہے، لیکن سالک کو سزا تب دی جاتی ہے جب وہ اپنے اوراد اور وظائف کو چھوڑ دیتا ہے. سالک کو سزا کب ملتی ہے؟ جب وہ اپنے اوراد اور وظائف کو چھوڑ دیتا ہے تو اس کو سزا ملتی ہے. اور مقربین کو سزا تب دی جاتی ہے، مقربین کو سزا تب دی جاتی ہے جب ان کے دل میں بھی ذرا غیر کی طرف رجحان ہو جاتا ہے. اللہ، دل میں بھی اگر کسی کی طرف رجحان ہو گیا، دھیان چلا گیا کسی پر، اس پر بھی پکڑ کر لیتے ہیں، پکڑ کر لے. اسی لیے کہتے ہیں حسنات الابرار سیئات المقربین، کہ ابرار کی نیکیاں مقربین کے لیے گناہوں کے مانند ہوتی ہے. تو ہم اپنے اوپر محنت کرے، پھر دیکھیں کہ اس کے اثرات ہم پر کیسے مرتب ہوتے ہیں. تو بنیادی گناہ تین طرح کے ہوتے ہیں. پہلا کون سا ہے؟ گناہ شہوت. دوسرا گناہ غضب. دوسرا جو ہے وہ غضب، غصہ. آپ دیکھیں گے کہ یہ گناہ بھی اکثر آج ہمارے دلوں میں موجود ہے. اور تیسرا گناہ ہوا پرستی. ہوا پرستی، خواہش پرستی. ہوا پرستی یعنی مشہور ہو جانا، ہوا کی طرح. ہوا پرستی، ہوا مشہور ہو، ہر جگہ چلتی ہے، تو ایسے ہوا پرستی مشہور ہو جائے. تین گناہ ہے. شہوت کی وجہ سے، شہوت والا جو گناہ ہے اس کی وجہ سے بندہ اپنی جان پر ظلم کرتا ہے. دل میں بٹھانے والی بات ہے، سن لے. شہوت کی وجہ سے بندہ اپنی جان پر ظلم کرتا ہے. دل میں بٹھانے والا، غصے کی وجہ سے انسان دوسروں پر ظلم کرتا ہے. غصے میں ہمیشہ دوسروں کا نقصان کرتا ہے، شہوت میں ہمیشہ اپنا نقصان کرتا ہے. اور ہوا پرستی کی وجہ سے انسان کفر اور شرک کا مرتکب ہو جاتا ہے. ہاں، اسی لیے جس میں شہوت ہوگی اس کے اندر بخل اور حرص بہت ہوگی، اور جس کے اندر غصہ زیادہ ہوگا اس کے اندر خود بھی نہیں ہوگی، اپنے آپ کو بڑا سمجھے گا، اپنے آپ کو بڑا سمجھتا ہے. اور جس کے اندر ہوا پرستی ہوتی ہے اس بندے کا بدعات کی طرف رجحان ہوتا ہے، نئی نئی چیزوں نکالنا، ذرا اچھا لگنا، تو بدعات کی طرف رجحان ہوتا ہے. وہ طبعاً بدعات کو پسند کرتا ہے، وہ بدعت کا وکیل بن کر زندگی گزارتا ہے. بدعت کو رد کر دیا جائے تو اس کو دکھ ہوتا ہے. حالانکہ نبی علیہ السلام نے فرمایا تم بدعتی کو آتا ہوا دیکھو تو تم راستہ ہی بدل کر چلے جاؤ. اور جس نے بدعت کی تعظیم کی، بدعتی کی تعظیم کی، اس نے اسلام کی دیوار کو گرانے میں مدد کی. اور فرمایا کہ جو قوم کسی بدعت پر عمل کر لیتی ہے اللہ رب العزت اس بدعت کے مقابلے کی ایک سنت کو اٹھا لیتے، مٹا دیتے، اور قیامت تک ان لوگوں کو وہ سنت عطا نہیں کی جاتی. تو یہ ہے. تو شہوت کی وجہ سے انسان حریص بنتا، لالچی بنتا، اور غضب کی وجہ سے انسان عجب میں، تکبر میں آتا ہے اور ہوا پرستی کی وجہ سے انسان بدعت کی طرف جاتا ہے، شرک کی طرف جاتا ہے. تو تینوں گناہ سمجھ میں آئے، ہمارے اندر ہے گناہ اور اس کا علاج تو بتا دیا ہے آپ لوگوں کو. یہی مراقبہ جو کروں گے، جس کا پہلا سبق ہے لطیفہ قلب، اس کے ذریعے سے شہوت کا گناہ دور ہو جائے. اور دوسرا سبق ہے جس کو لطیفہ روح کہتے ہیں، اس کے ذریعے سے غصہ کا گناہ دور ہو جائے، غصے کی بیماری چلی جائے گی. اور تیسرا سبق ہے اس کے ذریعے سے ہوا پرستی اور یہ چیزیں انسان کے اندر نکل جائے گی، ہوس جس کو ہرس بھی کہتے ہیں. تو یہ ہے، یہ تو ہر جانتا ہے لیکن علاج خود نہیں کرتا. علاج بھی موجود ہے لیکن کرے تو نہ. سب کو ہے کہ ہمیں کان سے سنا، بہت اچھا لگا، کرنا کچھ نہیں تو بیماریاں جائے گی کیسے؟ بیماریاں نہیں گئی تو دنیا میں ہی یہ ایمان خراب ہوگا، تو مصیبتیں آئے گی، پریشانی آئے گی اور آخرت میں نقصان الگ ہوگا. گناہوں کا انجام، تینوں گناہوں کا انجام دیکھ لیجیے، تینوں گناہوں کا انجام. شہوت کی وجہ سے جو گناہ کیے جائیں گے، شہوت کی وجہ سے جو گناہ کیے جائیں گے جلدی معاف کر دیے جائے گی. اس لیے کہ شہوت غالب تھی، یہ جاہل تھا. قرآن پاک میں اللہ تعالیٰ فرماتے ہیں، انما التوبۃ علی اللہ للذین یعملون السوء بجہالۃ. اللہ رب العزت کے ذمے ہے توبہ کو قبول کرنا، ان لوگوں کی توبہ جو گناہ کے کام کر بیٹھتے ہیں اپنی جہالت کی وجہ سے. اب یہاں مفسرین نے لکھا ہے کہ جب کسی کے اوپر جذبات کا غلبہ ہو، خواہشات کا غلبہ ہو، تب اس آدمی کو جاہل کہا جائے گا. تو شہوات کی وجہ سے جو گناہ ہوں گے، اگر انسان توبہ کرے گا، اللہ رب العزت بہت جلدی ان گناہوں کو معافی عطا فرما دیتے، توبہ کرے تو. اور یہ مہینہ ہی ہے توبہ کا، اور خاص کر کے آج 27 کی رات اور زیادہ توبہ کرنے کے لیے. اور جو گناہ غضب کی وجہ سے ہوں گے، شہوت کے گناہ کی وجہ سے توبہ کرے گا تو معاف ہو جائے کہ اپنے پر ظلم کرتا ہے. اور گناہ غضب کی وجہ سے، غصے کی وجہ سے جو گناہ ہوتا ہے، وہ حقوق العباد سے متعلق ہے، بندوں کے حقوق سے متعلق ہے. لہذا یہ فقط معافی مانگنے سے معاف نہ ہوں گے، بلکہ جن کے حقوق کو پامال کیا، مارا ہے، ان لوگوں سے بھی معافی مانگنی پڑے گی. غصے کی وجہ سے جو گناہ ہوئے اس میں حقوق العباد مارے جاتے ہیں، تو وہ صرف توبہ سے معاف نہیں ہوں گے، اس کی تو لیلۃ القدر میں بھی توبہ سے معاف نہیں ہوں گے، حق ادا کرنا پڑے. پامال ان لوگوں سے معافی مانگنی پڑے گی یا ان کے ان حقوق کو ادا کرنا پڑے گا، مطلب غصے کی وجہ سے کسی کو مار دیا، زخمی کر دیا، تو اب اس کو معافی مانگنی پڑے گی. اس کو معافی کیے بغیر اللہ معاف نہیں کرے گا. تو شہوت کے گناہ فقط معافی مانگنے سے بخش دیے جائیں گے، اور غضب اور غصے کے گناہ فقط معافی مانگنے سے نہیں بلکہ اہل حقوق کے ادا کرنے سے معاف کر دیے جائیں گے. اور ہوا پرستی کے جو گناہ ہوں گے وہ ناقابل معافی ہوں گے، جو شرک ہے نا، شرک ہے. اس لیے کہ شرک اور بدعت کی وجہ سے جو انسان دائرہ اسلام سے خارج ہوگا اور کفر کی حدود میں چلا جائے گا، قیامت میں اس کو ہمیشہ ہمیش کے لیے جہنم میں ڈال دیا جائے گا. تو یہ تینوں بنیادی گناہوں سے ہمیں بچنے کی ضرورت ہے، ہے کہ نہیں ہے بھائی؟ تو تب بچوں گے، نیت کرو. اللہ نے ٹائم دیا ہے، وقت دیا ہے، اور ڈاکٹر دیا ہے کہ جس کے ماتحت میں رہ کر اگر کام کرنا چاہو تو کام ہو سکتا ہے. تو تینوں بنیادی گناہوں سے ہمیں بچنے کی ضرورت ہے. تین گناہ جب مل جاتے ہیں تو ملغوبے کا نام، اس مرکب کا نام حسد بنتا ہے. یہ تینوں جب مل جاتے ہیں تو پھر وہ حسد بن جاتا ہے. تو حسد کے اندر تین گناہ ایک ساتھ ہوتے ہیں، حسد کے اندر. اور حسد تو آج تو ہر لگتا ہے شاید کوئی حسد سے پاک ہو، اب ہے کہ نہیں؟ اب حسد کتنا خطرناک گناہ ہوا. हसद बनता है। अब हसद इतना बड़ा उन्वान है हसद कि उसको समझने के लिए वक्त की जरूरत है। हसद पर मुस्तकिल बात इंशाल्लाह की जाएगी कभी। उसको समझने के लिए वक्त की जरूरत है। हसद हर चीज में होता है, हसद हर चीज में होता है, हत्ता के किसी की नेकी भी अच्छी नहीं लगती, किसी की नेकी भी अच्छी नहीं लगती। हसद क्या हर चीज में होता है। अब कोई आदमी नमाज उसको अच्छा नहीं लग रहा है, तू भी पढ़ ना, कौन मना करता है? नहीं बोलो ये अच्छा नहीं। कोई एहतिकाम में बैठता है तो दूसरे को अच्छा नहीं लगता, अरे भाई तू भी बैठ जा, नहीं वो अच्छा नहीं लगता, हसद कहते हैं उसको। हाँ हसद कहते हैं कि किसी ने कोई अमल किया और वो हमें बुरा लग रहा है, इसी का नाम हसद है। कोई भी कोई को अमल, कोई किसी को सदका दे रहा है, अरे बोले इतना सारा क्यों देता, अरे एक रुपया भी हो जाएगा काम, इतना ज्यादा क्यों देता, वो 10-15 हजार, अरे बोले इतना नहीं दिया जाता, भाई तेरा थोड़ी नहीं मेरा दे रहा हूं, चलो क्यों हो रहा है। तो हर चीज में हसद होता है। ये अगर ऐसा दिल में आवे तो ये हसद के सिम्टम्स है, अलामतें है। अगर इसका इलाज न किया तो फिर ये लग जाएगा, यहां तक कि ईमान के अंदर ये कैंसर लग जाएगा हसद का। तो किसी की बुराई पर इंसान गुस्सा हो, हसद ऐसी बुरी बला अगर पैदा हो जाए तो फिर उस बंदे की नेकी भी अच्छी नहीं लगती, इसकी नेकी नामी अच्छी नहीं लगती। यानी इसका अगर नाम भी बहुत लोग ले तो उसको अच्छा नहीं लगता कि क्यों इसका नाम लिया जाता है। वो अल्लाह के करीब होने वाले काम करेगा, ये उससे भी परेशान हो रहा होगा कि क्यों ये कर रहा है। इसलिए जितने इंसान के अंदर शर रखे गए हैं, इंसान के अंदर जितने शुरूर है, बुराइयां है, इन तमाम का मजमुआ हसद बनता है। कितनी बड़ी बीमारी है। और अल्लाह ताला ने कुरान मजीद में आखिर से पहली वाली सूरत में इसका तस्किरा फरमाया, वमिन शर्री हासिदिन इदा हसद, इससे बचने के लिए बताया है। इसको पढ़ो क्या है कि अल्लाह हसद करने वालों के हसद से मेरी हिफाजत फरमा। गोया इंसान की तमाम बुराइयों का निचोड़ निकलेगा वो हसद है। हसद से बचने की और पनाह मांगने की अल्लाह ने हमें तालीम दी है। अभी हसद जैसी बीमारी अगर हमारे अंदर है तो अंदाजा लगाओ कितनी खतरनाक बीमारी हमें लगी हुई है, और हम फिर भी इत्मीनान से बैठे। यानी हमारा ईमान इतना कमजोर हो चुका, इतना कमजोर हो चुका कि अभी तक इस बीमारी के इलाज की तरफ ध्यान ही नहीं जाता, जबकि सुनने के बावजूद भी नहीं जाता। ये कमजोरी की अलामत। अगर ईमान थोड़ा सा भी होता तो फौरन उसका इंसान इलाज करता, बोले नहीं मुझे नंद से निकाल। और एक वसवसा शैतानिया होते हैं, देखो वसाविस, जी वसाविस दो तरह के होते हैं, वसाविस आते रहते हैं हर एक को। जो शैतान की तरफ से वसवसा होता है वो वसाविस से शैतानिया, शैतान के हमले होते हैं, शैतान के फरेब होते हैं, वो तमाम मिलकर वसवसा बनते हैं, वसवसा बनते हैं। तो शैतान के अंदर जो शर है उसका नतीजा वसाविस की शक्ल में होता है। शैतान के अंदर जो शर है ना, अब वो शैतान हमारे पर हमला करता है तो पता कैसे चलेगा? तो फरमाया ये वसाविस की जो शक्लें हैं ना, अजीब अजीब तरह के वसाविस होते हैं, ये शैतान की तरफ से हमला होता है। वसाविस की शक्ल अल्लाह ताला ने कुरान पाक की आखिरी सूरत में इसका भी तस्किरा कर दिया, अल्लदी युवस्विसु फी सुदूरिन नास मिनल जिन्नति वन्नास। तो जो वसवसे डालने वाले होते हैं हमारे दिलों में, वो दो किस्म के होते हैं, जिन्नात भी होते हैं और इंसान भी होते हैं। मिनल जिन्नति वन्नास, फिर वो इंसान भी क्या इंसान, शक्ल में इंसान होते हैं लेकिन हकीकत में उनके एजेंट होते हैं, समझे ना, शक्ल में इंसान होते हैं। तो बाजे इंसान भी हम अच्छे खासे काम करें और एक आदमी आएगा और हमें वसवसा डाल के चला जाएगा, अरे बोले तू कैसी नमाज पढ़ता है। अब वो आ गया, अब सोचेगा यार मैं सही पढ़ रहा हूँ कि गलत पढ़ रहा। अब वो डाल के चला ही गया। अब क्या ये मिनल जिन्नती वन्नास में से नहीं हुआ? एक आदमी अच्छा खासा कोई नेकी का इरादा कर रहा था और किसी की मुलाकात कर तो बात में निकल, अरे बोले तू ऐसा नहीं करना कभी भी वरना फंस जाएगा, गया। अरे बोले अभी क्या करूं, नहीं किसने वसवसा डाला? हाँ वो तुम्हें हिम्मत से काम नहीं कराएगा, तुम्हारा तो वसवसा डाल के छोड़ के चला जाएगा। कोई तबली की काम करा, अरे बोले तेरी तबली तो बिदत है। अब बोले यार ये इतना अच्छा खासा काम करा बोले बिदत है, ओहो अब करूं के नहीं करूं, वसवसा आ गया। अब उसको समझाने का तरीका नहीं आता है, इसलिए क्या करता है, एक वसवसा डाल के चला गया। समझाने का तरीका नहीं आता वो ऐसा ही करते, कभी बिदत कह देते भाई गलत है, भाई तुम क्यों मुफ्ती बनते हो, इल्म तो पढ़ा नहीं है, और खाम मुखा कहने लगे कि भाई ये तो हदीस में है नहीं और ये क्या है। तो एक आदमी बेचारा बिल्कुल बेनमाज, हाँ बाहर जितने गुनाह कर रहे हैं कभी उनको वसवसा नहीं डालेगा, हमेशा नेकी का काम करने वाले को वसवसा डालकर नेकी से हटाने की कोशिश करेगा, गुनाह का काम करने वाले को वसवसा डालकर नेकी की तरफ लाने की कोशिश नहीं करेगा। देखा कभी किसी को गुनाह के काम करते किसी ने उसको वसवसा डाला हो? कभी देखकर जरा बता दो मुझे, कभी भी नहीं मिलेगा, कभी भी नहीं मिलेगा। वसवसा डालेगा हमेशा, कोई अच्छा इरादा किया है कोई अच्छी, एक आदमी टोपी नहीं पहनता तब टोपी पहनने वाला वसवसा डाल देगा, अरे बोले हमें गलत कर रहा हूं कि सही कर रहा हूं, वो टोपी उतार कर फेंक देगा। तो देखो तो कुछ ना कुछ करके वसवसा डालेगा लेकिन गुनाह के काम करने में कोई नहीं डालता। तो फरमाया तो वसवसे डालने वाले या तो तो जिन्नातों में से होते हैं या इंसानों में से, तो दो ही चीजें हैं जो इंसान की बर्बादी का सबब बनती है। कितनी चीजें है भाई? दो चीजें इंसान की बर्बादी का सबब बनती है, या हसद बनता है या फिर वसवास ही बनते हैं, या हसद बनता है या फिर वसवास, ये भी इंसान की बर्बादी का सबब होती है। यही वसवास ही जो है अगर इसका इलाज न किया तो इंसान दीन का काम तो कर रहा है लेकिन उसको नफा नहीं हो रहा, परेशान होता है, यहां तक कि ये बढ़ते बढ़ते फिर डिप्रेशन के मरीज में चला जाता है, इसका इसका एंड जो है डिप्रेशन, फिर उससे आगे पागलपन, यहां से स्टार्ट होता है, यहां से। तो देखो बाजों को वुजू करते वक्त इतना वसवास होता है कि एक घंटे तक वुजू करते रहते हैं, अरे देखा कभी? और बाजे तो जो गुसल खाने में गए तो गया टांगे का पानी खाली हो गया क्या हुआ भाई अभी तो मेरा गुसल नहीं हुआ, वसवास भी सोते कि पता नहीं मेरा गुसल हुआ कि नहीं हुआ, बेचारा पता नहीं एक घंटे तक बैठा। अरे देखे भाई हमने तो ऐसे देखे जो गुसल खाने या वुजू खाने में बैठ गए तो बस अब वहां से हटेंगे नहीं, बेचारा पीछे लाइन में खड़ा है कि कभी उतरे, अब वो हाथ धोता है मुंह धोता है फिर वापस हाथ में आता है, अरे पता नहीं मेरे हाथ धोए कि नहीं धोए। ये वसवसा की मिसालें बता रहा हूँ, ये तो अल्लाह का शुक्र है हमारे अंदर ऐसे नहीं होंगे, बाकी बेचारे हैं अब उनको बड़ा वो होता, अब क्या करेगा, अब वो इबादत कब करेगा, जब वुजू में इतना टाइम लगा, नमाज पढ़ता है तो नमाज में भी नियत बांधने के बाद अल्लाह अकबर, ठीक है अल्लाह अकबर पता नहीं नियत हुई कि फिर दोबारा अल्लाह अकबर, वो 10 मिनट तक तो वो इमाम रुकू में चला जाता है और वो भी अल्लाह अकबर ही करता रहता है, होता है मैंने तो देखे ऐसे। अब ऐसे ऐसे बीमारियां हो जाती है तो अल्लाह का शुक्र अदा करे। तो ये वसवासी जो बीमारी है ये कब जाएगी, जब उसका इलाज किया जाएगा। मेरे पास बहुत मरीज औरतों में खास करके ज्यादा होती वसावस की बीमारियां, ये बेचारी नमाज ही नहीं पढ़ते, नमाज पढ़े तो नमाज पर नमाज लौटा रहे, नमाज पढ़ी पता नहीं हुई कि नहीं, दो बार हुई कि नहीं, अभी बेचारे घर के काम करेंगे कि नमाज ही पढ़ती रहेगी। तो तरह तरह की वसावस है, ये भी है नेकी के काम के अंदर भी है, पता नहीं मैं इनके साथ बढ़ते सही है कि नहीं आदमी, पता नहीं गलत है, तबली का काम करता है तो पता नहीं सही है कि मैं गलत कर रहा हूँ, ये सारे वसाविस हो जाते। तो मैंने सारी मिसाल इसलिए ताकि समझ में आवे कि हमारे अंदर अगर बीमारी आ जाए तो फौरन उसका इलाज करे। तो फरमाया दो चीजें इंसान को बर्बाद करती, कौन सी कौन सी? एक हसद, दूसरा वसवास। वसवास वसावी शैतान की तरफ से होते, हसद इंसान की तरफ से होता है। वसावी शैतान की तरफ से होते और हसद इंसान की तरफ से होता है। अल्लाह ताला इन दोनों तरह दुश्मनों से महफूज फरमा ले, इसलिए दोनों की दो सूरतें बता दी गई, कुलौज बिल फलक और कुलौज बिल नाद। ये दो सूरतें हर नमाज के बाद पढ़ ले, हर नमाज के बाद इसको मामूल बना ले और पढ़ने के बाद अपने ऊपर दम कर ले, तो अल्लाह ताला ये दो बीमारियों से हिफाजत फरमाए। अगर कोई हम पर हसद कर रहा होगा तो अल्लाह महफूज कर लेंगे। ये है दो सूरतों को अपने लिए लाजिम, खुसूसन आज के जमाने में तो बहुत जरूरी। एक एक मरतबा पढ़ ले, अगर तीन तीन मरतबा पढ़े तो बहुत अच्छा है। तो ये सूरा पढ़े और अगर पानी हो तो पानी पर दम करके उस पानी को पिया करो। और उसमें ये जब वसाविस की हसद की आती है तो नियत करे कि अल्लाह हसद वालों से हिफाजत करे। तो फरमाया की तरफ से होते, हसद इंसान की तरफ से होता। आज अमलियत का जितना कारोबार चमक रहा है, अमलियत वाले होते हैं, अरे अमलियत वाले समझे नहीं मानते, क्या बोलते बापू लोग, क्या बोलते हैं आपको, चलो क्या बोलते हो, अमलियत वालों को ये नहीं समझते, इनको इंग्लिश में बताओ। अरे वो जो तावीज वगैरह जो लिखते हैं आमिल लोग, उसको अमलियत वाले, आमिल लोग समझे, आमिल तो जरा वो देखना, अरे यहाँ को आमिल तो नहीं है ना, बुरा नहीं लगा ना बाबा। तो अमलियत यानी अमल करने वालों का, आमिल को का जितना कारोबार चमक रहा है तो उनके पीछे हसद है। उनकी जो दुकानें चमक रही है ना, अरे भाई मेरी तुम्हारी दुश्मनी होगी और हसद में मैं आकर सीधा उनके पास जाऊंगा, बोले इस पर चल जादू कर ले, सीधा ये करते हैं। आजकल तो मुसलमान एक अपने भाई पर करा रहा होता है, हालांकि अब वो उसकी जब मौत आएगी तो किस हाल में आएगी। कुरान में साफ मना कर दिया, जादू कराना और जादू करना, एक तो कराने वाला, मैंने किसी को हुक्म दिया तो कराने वाला भी बुरा और जो कर रहा है वो भी बुरा। जिस पर हुआ है वो तो मजलूम है, उसको तो अल्लाह ताला माफ कर देंगे, इसका तो क्या कसूर है, बल्कि वो तो सबर करेगा, उस पर जो तकलीफ होती उस पर अल्लाह ताला अजर देंगे। लेकिन हम कभी ऐसा न करें, ये बहुत बड़ी बुरी बला है और ये मर्ज आज बहुत आम बहुत आम। तो फरमाया उनका कारोबार चमकता है, उसके पीछे हसद होता है। आज अदालतों में जितनी भीड़ लगी हुई है कोर्ट में, तो उसके पीछे अगर जाओ तो उसका एंड, उसके स्टार्ट का क्या मिलेगा, हसद, हसद मिलेगा। वहीं से शुरू हुआ है कि आज केस कोर्ट में गया है, सब एक दूसरे के साथ हसद रखने वाले बने हुए हैं जी, सब एक दूसरे के साथ हसद रखने वाले बने हुए, सब मुकदमा बाजिया, ये दुश्मनियां होती है। तो हसद और वसवसा ये दो बुनियादें बनती है जो इंसान को नेकी के रास्ते से रुकावट बन जाती है। अब हसद करने वाला आदमी कितनी भी नेकियां करे कभी तरक्की कर सकता है? और वैसे ही जो हसद करने वाले हैं वही सबसे ज्यादा पहली सफ में होंगे। क्यों? हम तो लगता है बेचारे नहीं गए, इनके देखो तो पता चले इल्ला माशाल्लाह, वो इसलिए कि वो गुनाह जो किया है ना, तो अल्लाह मेरी पकड़ न कर तो पहले सब पे नमाज पढ़ूंगा, तौबा नहीं पहले सब नमाज पकड़ हो जाएगी। हाँ ये आजकल ऐसे है, क्या क्या नियतों से लोग नमाज पढ़ते, अल्लाह की रजा के लिए कोई नहीं आता है कि भाई हमारे नबी ने फरमाया इसकी इस पर सुन्नत होगी, सुन्नत पर अमल करने की नियत से पढ़ना, और एक इंसान अपने अल्लाह की पकड़ की नियत से यहां पर आकर पड़े और गुना से तोबा नहीं कर रहा। गुना से तोबा करना बहुत जरूरी, वरना तुम कितना भी करो उससे कुछ नहीं होना। तो फरमाया क्योंकि उसकी तो नेकी बर्बाद हो, जो इंसान की नेकी के रास्ते में रुकावट बन जाती है, नेकी करेगा तो उस नेकी का सवाब उसको नहीं मिल रहा है क्योंकि सीधा जा रहा है दूसरे के पास वो हसद करने की वजह से। हमें चाहिए कि हम अपने दिल की हिफाजत करें, हमें चाहिए कि हम अपने दिल की हिफाजत करे। और दिल की हिफाजत के लिए आंखों की हिफाजत जरूरी है। दिल की हिफाजत के लिए किसकी जरूरत है? आंखों की। जिसकी आंख काबू में नहीं है तो उसका दिल काबू में नहीं आ सकता। सब एक दूसरे से जुड़ा हुआ है, तो दिल की हिफाजत करना जरूरी। और दिल की हिफाजत करें करने से पहले क्या है? आंखों की हिफाजत जरूरी। इमाम रब्बानी मुजद्दिद अल-फिस्सानी रहमतुल्लाह अलैह फरमाते हैं कि इंसान आंख से देखता है और दिल से तमा करता है। वो चीज की लालच दिल में पैदा होती, जब आंख से देखा तो ना, और आंख से देखता ही नहीं तो, और शर्मगाह उसकी तस्दीक कर देती है। फिर जब आगे बढ़ता है मामला तो फिर इंसान गुनाह है कर बैठता है। तो गुनाह की इब्तिदा हमेशा आंख से होगी, लिहाजा जो बंदा अपनी निगाह को नीचे रखने का आदि होगा, गैर महरम से अपनी निगाहों को बचाने का आदि होगा, अल्लाह रब्बुल इज्जत की हिफाजत में आ जाएगा। अल्लाह ताला उसकी कबीरा गुनाहों से हिफाजत फरमा लेगा। तो ये पहला कदम है, और आप शैतान को इस कदम पर रोकिए, शैतान को इस कदम पर रोकिए। जो इंसान ये कहे कि मैं तो फकत देखता हूं, मैं तो फकत देखता हूं इधर उधर, और कहे कि जी मैं तो अमल नहीं करता, ये मुमकिन नहीं भाई। बात हुई बात बयान के बाद अभी नहीं, तो फरमाया अमल नहीं करता ये मुमकिन नहीं, आंख देखेगी जी चाहेगा और फिर जिस्म उस पर अमल करेगा। आंख देखेगी फिर दिल चाहेगा और फिर बॉडी उस पर अमल करेगी। इसीलिए सालिक पर लाजिम है कि अपनी आंख को बंद कर ले। हमारे मशाइख ने कहा चश्मो बंद गोशो बंद लबो बंद कर नबीनी सरे हक बरबा पखंद, यानी तू अगर अपनी आंखों को बंद कर ले, कानों को बंद कर ले, जबान को बंद कर ले, फिर अगर तुझे हक का राज न मिले तो फिर मेरे ऊपर हंसी उड़ाते फिरना। यानी हक के राज चाहिए, दीन की हिकमत चाहिए, तो इस आंख को बंद कर ना महरम से, इस कान को बंद कर गीबतों से, जबान को बंद कर जिब गिबत से। और हम तीनों काम नहीं करते, ना आंख बंद होती है, ना कान बंद होते हैं, ना जबान बंद होती है। अब जब तीनों काम नहीं होते तो फिर हमें हक कैसे मिलेगा? नहीं होती हमारे दुआ, बल्कि थोड़े दिन हो जाएंगे तो फिर कान ढूंढेगा, यार बहुत दिन हो गए कुछ सुना नहीं है किसी के बारे में कुछ सुना नहीं है यार, तो कहीं ना कहीं जाएगा, बोले अब क्या सुनाओ तो सही किसा चल रहा है। हाँ बोला अब, हाँ बोले अब कुछ मिला है, दस दिन से तो ऐसे बैठे हुए, बोले कुछ बाहर जाते पहले सुनेंगे, बोले क्या है कुछ बता तो सही। दस दिन से सारे मौलाना ऐसे मिले थे कि मोबाइल भी नहीं देखने देते जी। तो ये है भाई, देखिए हजरत यूसुफ अलैहिस्सलाम ने अपनी नजर की हिफाजत की, अल्लाह रब्बुल इज्जत ने उनको कामयाब फरमा दिया, और जुलेखा नजर की कली हिफाजत न कर सकी। जुलेखा ने अपनी नजर की हिफाजत नहीं की तो शैतान ने उसको गुनाह में फंसा दिया। हजरत आदम अलैहिस्सलाम अगर शजर की तरफ निगाह न करते जिससे मना किया गया था, निगाह न करते तो कभी उनसे भूल न होती, तो वक्त के नबी अलैहिस्सलाम से भी भूल होने का जो सबब बना वो उस दरख्त की तरफ नजर थी, और दरख्त को देखते ही शैतान को बहकाने का मौका मिल गया। तो देखिए न नजर करते न शैतान को बहकाने का मौका मिलता, मालूम हुआ ये नजर ही है जो इंसान की गिरावट का सबब बनती है, और शेख की नजर ही है जो इंसान की तरक्की का जरिया बन जाता है। शेख की नजर भी तरक्की का जरिया, और अगर इंसान की अपनी नजर गुनाहों की तरफ तो उसकी नीचे गिरने का जरिया बन जाती है। तेरा इलाज नजर के सिवा कुछ और नहीं। बहुत से बेचारे गुनेगार इंसान होते हैं, गुनेगार इंसान होता है, तो उनका इलाज किसी अल्लाह वाले की नजर उस पर डाल दो, बन जाएगा, उसके अंदर की काया पलट जाएगी। तो अब नजर डालने से बचे, یہ نظر ڈالنے سے بچیں گے پھر شیخ کی نظر بھی اثر کرنا شروع کر دے گی. پہلے ہم باہر سے اپنی حفاظت کریں پھر شیخ کی نظر ہمارے پر پڑے گی تو پھر ہماری شیخ کی نظر اثر کرنا شروع کر دے گی. اب شیخ کی نظر کیا اثر کرے گی؟ جب اپنی ہی نظر ادھر ادھر حوث والی پھر رہی ہے تو پھر شیخ کی نظر کوئی اثر نہیں کرے گی. اس لیے ضروری ہے کہ ہم اپنے آپ کو یہ گناہ جو بتائیں نا تین بنیادی گناہ ہے اس سے ہم بچنے کی کوشش کریں. پہلا شہوت کا گناہ، دوسرا غصے کا گناہ اور تیسرا حوث کا گناہ. اللہ تعالیٰ نے ہمیں دو چیزوں سے نظر ہٹانے کا حکم دیا، دو چیزوں سے نظر ہٹانے کا حکم دیا. توجہ فر، اللہ تعالیٰ نے ہمیں دو چیزوں کی طرف نظر کرنے سے منع فرمایا. پہلا غیر محرم کی طرف ہمیں اپنی نظر ڈالنے سے منع فرمایا. یہ تو آپ اکثر سنتے ہی رہتے ہیں. اور ایک دوسری چیز کی طرف بھی دیکھنے سے منع فرمایا. اللہ تعالیٰ اپنے حبیب سے فرماتے ہیں، اے میرے محبوب، ولا تمدن عینیک الی ما متعنا به ازواجا منہم زہرت الحیات الدنیا. آپ ان کفار کی ظاہری چمک دمک اور مال و دولت کی طرف نگاہ ہی نہ کرے. نامحرم عورتوں کی طرف بھی نگاہ نہیں کرنا اور کفار کی جو مال و دولت ہے چمک دمک اس کی طرف ہی نگاہ نہ کرے. ان کو تو دنیا کا تھوڑا سا حصہ دیا گیا، تو معلوم ہوا کہ ہمیں دو چیزوں سے نگاہ ہٹانی، ایک جمال سے اور دوسرا مال سے. جمال سے مراد نامحرم عورتیں ہیں، اور مال سے مراد جو کفار جو بڑے مزے سے چل رہے. تو ہمارے اندر بھی ایک لالچ آتی کہ ہم بھی ایسے ہوتے، ہم ان پر نظر نہیں کرتے. یہی بربادی کا ذریعہ بنی ہوئی ہے، ایک جمال اور دوسرا مال. مردوں کی نظر جمال سے نہیں ہٹتی اور عورتوں کی نظر مال سے نہیں ہٹتی، تو دونوں پریشان. مردوں کی نظر جمال پر ہوتی ہے اور عورتوں کی نظر مال پر ہوتی ہے. عجیب فتنے ہیں ہماری پوری امت کے لیے اس وقت، یہ دو فتنے ہیں پوری امت کے لیے اس وقت، یہ دو فتنے جنہوں نے ہر ہر بندے کو الجھایا ہوا ہے. کوئی آپ کو مال کے فندے میں پھنسا نظر آئے گا اور کوئی آپ کو جمال کے فندے میں پھنسا ہوا نظر آئے گا. تو مشائخ کا کام ہے، یہ مشائخ پھر ان گناہوں کو واضح کر کے سامنے کرتے ہیں. مشائخ ان گناہوں کو کھول کے سامنے کرتے تاکہ انسان کے لیے ان سے بچنا اور توبہ کرنا آسان ہو جائے. اگر عورت نیک بنے تو احادیث میں اس کے بڑے فضائل، اور اگر بگڑ جائے تو اس کا شر بھی بہت زیادہ. عورت نیک بنے تو اس کا خیر بھی بہت زیادہ، اور اگر وہ بگڑے تو اس کا شر بھی بہت زیادہ. علماء نے لکھا ہے کہ عام عورتوں میں تین باتیں یہودیوں والی ہوتی ہے. یہودیوں کی جو صفات ہے وہ عام طور پر عورتوں میں تین باتیں ان کی صفات کی ہوتی ہے. پہلی بات کہ خود ظلم کرتی ہے مگر فریادی بن جاتی ہے. کہانی ایسی بنا لیتی سٹوری کہ لگتا ہے کہ بیچاری یہ ہی بیچاری ہے اور دوسرے پر ڈال دیتی ہے. برا نہیں لگا نا؟ خود ظلم کرتی ہے مگر وہ بیچاری بن کے وہ اسٹوری ایسی بنا لیتی ہے کہ کوئی بھی ہو وہ سمجھے گا نہیں اس کا کوئی قصور نہیں ہے. تو یہ صفت ہوتی ہے کہ خود قصور کیا ہے تو مان لو، مانیں گے نہیں. دوسری بات کہ جھوٹی بھی ہوتی ہے اور یقین کے ساتھ آرام سے قسمیں کھاتی رہتی ہے، دوسروں کو یقین دلانے کے لیے قسمیں کھا رہی ہوتی ہے. یہ بھی یہودیوں کی صفت ہوتی ہے. نیک بیوی ایسی نہیں کرتی، جو بیچاری بگڑی ہوئی ہوتی ہے تو وہ تو ایسی کریں گی، انہوں نے سیکھا ہی نہیں ہے. تیسری چیز کہ کسی بات کے لیے دل سے آمدہ ہوتی ہے کہ کام کرنا ہے مگر زبان سے نہ نہ کر رہی ہوتی ہے. کوئی کام کرنا ہے خود بھی دل چاہ رہا ہے کہ خاوند یہ کام کر لے مگر زبان سے کہے گی نہیں، ایسا نہیں. کیوں؟ اس لیے کہ خاوند کر لے، اگر کام ہو گیا تو ٹھیک، تو میں کہوں گی ٹھیک، خاموش رہوں گی، اور اگر کام ہو گیا الٹ تو میں کہوں گی کہ دیکھا میں نے تو مشورہ نہیں کر دیا تھا اور تم نے کر لیا، دیکھا کام ٹھیک ہو. ہاں بولے بولے ٹھیک ہے، اچھا ہوا. اور بولے نہیں ہوا تو بولے دیکھو میں نے منع کیا تھا، تم میری بات نہیں سنتے. تو دیکھو کتنی مرتبہ آپ کھڈے میں گئے کام سے پھر. تو یہ تین برائی، اور جب بگڑتی ہے تو دیکھو ایسا ہوتا، اچھی ہوتی ہے تو بھی بہت بہترین، لیکن جب ذکر و فکر کر کے یہی عورت نیک بن جائے تو اللہ رب العزت کے یہاں اس کا بڑا درجہ ہوتا ہے. چنانچہ حدیث پاک میں نیک عورت کے بڑے فضائل بیان کیے گئے ہیں, بڑے فضائل بیان کیے گئے. یہاں تک فرمایا گیا کہ جو عورت گھر کے کام کاج کرتی ہے اللہ رب العزت ہر ہر اس چیز کو جو بغیر کسی ترتیب کے پڑی تھی اٹھا کر ترتیب سے رکھ دینے پر اس کو ایک نیکی عطا کرتے. ہر ہر چیز پر نیکی ملتی ہے. اب مثلا گھر پہ کھانے بیٹھے تو بہت ساری چیزیں پلیٹ آئی, کھانا آیا, دسترخوان آیا, ہم تو کھا کر اٹھ کے چلے گئے. اب وہ آرام سے ایک ایک چیز اٹھاتی ہے, اس کو اپنی جگہ تو اس کو رکھنے پر اس کو نیکی مل رہی ہوتی. ہاں, یا کپڑے ادھر ادھر پڑے ہوتے, کپڑوں کو اس کے ٹھکانے ٹھکانے لگا دیا, اس پر نیکی مل رہی ہوتی ہے. تو فرمایا ہر ہر اس چیز کو جو بغیر کسی ترتیب کے پڑی تھی اٹھا کر ترتیب سے رکھ دینے پر اس کو ایک نیکی عطا کر مت, اس کا ایک گناہ معاف فرما دیا کرتے. اب ایک عورت کتنی چیزوں کو ترتیب سے رکھتی ہے تو دیکھو کتنا اجر مل رہا ہے اس کو. شاید کرتے رہیں گے سب لیکن پتا نہیں تھا, ابھی اس نیت کے ساتھ کرو گے تو اور فائدہ ہوگا, چلو یہ چیز مجھے نیکی ملے گی. تو بجائے پھر وہ لڑائی کرنے کے بولے کوئی بات نہیں میں رکھ دوں مجھے اجر ملے گا, ابھی شوہر سنے گا تو بولے ابھی تو تم کو نہیں لے, ابھی تو میں اجر لوں گا. اللہ اکبر, اگر نیکی کرنے میں جھگڑا ہو رہا ہے تو بہت اچھی بات ہے. تو ترتیب سے دیکھنے پر یہ فائدہ ہوتا ہے. حضرت عائشہ صدیقہ رضی اللہ عنہا راوی ہے, وہ فرماتی ہے کہ جب کوئی عورت اپنے چرخے کاتی ہے, کپڑا بننے کا جو چرخہ ہوتا تھا اس کو کاتی ہے, اس وقت تو چرخہ ہی ہوتا تھا, آج کل مشین اس کی جگہ آ گئی, کپڑے سینے کی یا کوئی اور کام کرنے کی جو گھر میں چیزیں ہوتی ہے, تو سیدہ عائشہ صدیقہ رضی اللہ عنہ روایت کرتی ہے جو عورت جو مشین چلاتی ہے چاہے وہ مکسر ہو, گرائنڈر ہو, کپڑے سینے کا ہو یا اور کوئی بھی مشین ہو, تو اللہ رب العزت اس چرکے کی آواز پر اللہ اکبر کہنے کا ثواب اس کے نام اعمال میں لکھوا لیتے. اللہ اکبر, یعنی ذکر کا ثواب لکھا جاتا ہے. اللہ اکبر. اب جتنی دیر گھر کا کام کر رہی ہے, چرخا کات رہی ہے یا کوئی بھی مشین چلا رہی ہے, اتنی دیر اللہ اکبر کہنے کا اجر اس کے نام اعمال میں لکھا جا رہا ہے. اور ایک حدیث میں فرمایا گیا سیدہ عائشہ صدیقہ رضی اللہ عنہ سے یہ بھی روایت ہے, فرماتی ہے کہ جو عورت اپنے کاتے ہوئے سوت سے کپڑا بنا کر اپنے خاوند کو پہنائے اور اللہ رب العزت ہر ہر دھاگے اور تار کے بدلے اس کو ایک لاکھ نیکی عطا فرماتے. یعنی پہلے کاٹن کو وہ دھاگا بناتے تھے, پھر دھاگے سے کپڑا بنتا تھا, پھر کپڑے کو سی کر اگر وہ شوہر کو پہنائے تو ہر ہر دھاگے پر اس کو ایک لاکھ نیکی عطا فرماتے ہیں. آج گھروں میں بن تو نہیں سکتا تو اب یہ ثواب کیسے حاصل کرے, لیکن گھروں میں آ کر سل تو سکتا ہے. یا جن کو یہ بھی فن نہیں سینے کا بھی, چلو وہ نہ سیے لیکن باہر سے اگر بنوا کر اگر خاوند کو دیتی ہے اپنی محبت کی وجہ سے تو وہ بھی اس اجر و ثواب میں شامل. باہر سے کپڑا لیا, باہر سلایا اور خاوند کو ہدیے میں دیا تو اس کو ایک ایک اس کپڑے کا جو دھاگا اس پر ایک لاکھ نے کیا. تو دیکھیے گھر کے اندر محبت و پیار کی زندگی گزارنے پر کتنا بڑا اجر و ثواب مل رہا ہے. ہاں ہاں, سب کو مزہ آ جائے گا نا, بولے چلو ابھی تو ہدیے میں ملے گا اپنے کو تو کپڑا. اللہ اکبر. فقی ابو لیس, جی پھٹے ہوئے کو سینیں گے تو بھی ملے گا, لیکن کیوں پھٹے ہوئے کو سینا ہے, نیا لا کر دو نا, ثواب کم لیتے. فقی ابو لیس سمرقندی رحمتہ اللہ علیہ نے کرتے فقی ابو سمرقندی رحمت اللہ نے ایک عجیب بات لکھی, فرماتے جو عورت نماز پڑھے لیکن نماز میں اپنے خاوند کے لیے دعا نہ مانگے اس کی نماز اللہ رب العزت کی بارگاہ میں قبولیت نہیں پاتی. لکھنے والے فقی ابو سمرقندی رحمت اللہ علیہ فرماتے ہیں اس کی نماز قبولیت نہیں پاتی، یا دوسرے لفظوں میں یوں کہنا چاہتے تھے کہ پریشان نہ ہو کہ جو عورت نماز پڑھے گی اس نماز میں اپنے خاوند کے لیے دعا مانگنے کی مانگیں گی، اللہ تعالیٰ اس کی نماز کو قبول فرما لیں گے۔ تو دیکھیے گھر میں محبت اور پیار کی زندگی گزارنے پر اتنا اجر، اور یہی نہیں کہ کام فقط عورت ہی نے کرنے ہیں، ارے مردوں کے لیے بھی ان کے کرنے کی فضیلت ہے۔ یعنی مرد نے کپڑا سلا کر عورت کو دے دیا تو اس کو بھی ایک لاکھ کا ثواب ایک دھاگے پر، اور اگر مرد نے نماز پڑھ کر اپنی بیوی کے لیے بھی اگر دعا کر لی تو اس کی نماز بھی قبول، دونوں طرف ہے۔ اور آج کل کے صوفیوں میں ایک عجیب بیماری دیکھی گئی، صوفی یعنی ہم سب تھوڑے بہت ذرا عمل کر کے نیک بن جاتے، بولے ہم تو بن گئے، ہم سب ایک عجیب بیماری دیکھی گئی، ذرا ذرا ذکر اذکار کرنا شروع کیا تو گھر کے کاموں میں سے جان چھڑاتے، بولے اب تو میں تھوڑا بڑا بن گیا، ابھی تو میں پلیٹ نہیں اٹھاؤں گا، دسترخوان میں نہیں بچھاؤں گا، تو کام والے آؤ یا تم بچھاؤ، کیونکہ میں تو ذاکر ہوں، میں تو نمازی ہوں، اب تو میں جماعت میں جاتا ہوں، پہلے تو کچھ نہیں کرتا تو تھا میں گنہگار، کرتا تھا، اب نہیں کروں گا، اب تو کہیں گے اعتکاف میں جا کر آیا۔ تو فرمایا شروع کر گھر کے کاموں سے جان چھڑاتے اور اسے توکل کے خلاف سمجھتے، اور سمجھتے یہ تو کام ٹھیک ہی نہیں ہے، یہ بہت بڑی غلط فہمی۔ دیکھیے حضرت موسیٰ علیہ السلام اللہ رب العزت کے پیغمبر ہے، ان کی اہلیہ امید سے ہے، اور وہ ان کے لیے آگ ڈھونڈنے کے لیے نکلے اور اپنی اہلیہ سے فرماتے آتیکم منہا بقبس او اجد علی النار ہدا، تو وقت کے نبی علیہ السلام بھی اپنی بیوی کے لیے آگ کو تلاش کرتے پھرتے ہیں، معلوم ہوا کہ کام کرنا یہ مرد کی ذمہ داری ہوتی ہے اور اللہ تعالی کی طرف سے اسے اجر ملتا ہے۔ اللہ اکبر، آپ صلی اللہ علیہ وسلم کا گھر کے کام کاج کرنا، دیکھو نبی علیہ السلام گھروں میں کام کرتے تھے، اس لیے نبی علیہ السلام گھر کے کاموں میں شریک ہوا کرتے تھے، کبھی بکری کا دودھ دھو لیا، کبھی آٹا گون لیا، ایسے کام ہمارے محبوب نے خود کیے ہیں۔ بھائی ہم نے کبھی آٹا گوندا ہے گھر میں؟ نہیں گوندا تو گوند لینا، یہ بھی تو سنت ہے، بھائی میرے نبی نے گوندے تھے، بھائی گوندنے جاؤں گے سب ہنسیں گے، ارے بولے سکھا تو صحیح، اس میں میری استاد بن جا، وہ ہمارے استاد بن جا، سیکھنا یہ سیکھنے کا، جو جماعتوں میں گئے وہ تو گوندنا سیکھ لیتے نا، پھر گھروں پہ آ کر وہ بھی خدمت کرتے، ہمیں تو صرف اس لیے ہے کہ میرے نبی نے گوندا ہے میں بھی گوندوں تاکہ ایک عمل ہو جائے اور اس کو سیکھنا چاہیے۔ فرمایا دودھ دے لیتا، ابھی دودھ تو ہمارے پاس بکریاں نہیں ہیں، بکریاں ہوتی تو وہ بھی سیکھ لیتے تھے، آٹا گوند لیا، ایسے کام ہمارے محبوب نے خود کیے۔ تو یہ مرد کی بھی ذمہ داری کہ وہ گھر میں محبت و پیار کی ذمہ داری گزارے، بلکہ ایک حدیث پاک میں آتا ہے کہ جو مرد اپنے اہل خانہ کے لیے کوئی چیز خریدتا ہے، گھر والوں کے لیے کوئی چیز خریدتا ہے، جیسے سبزی خریدی، گھر کا سامان خریدا، کوئی ضرورت کی چیز خریدی، تو جو مرد اپنے گھر والوں کے لیے کوئی مال خریدتا ہے، سامان خریدتا ہے ضرورت کا اور لا کر اپنے گھر کے اندر رکھتا ہے، رکھتے ہی اللہ تعالیٰ اس کے 70 سال کے گناہوں کو معاف فرما دیتے، رکھتے ہی 70 سال 70 ایئرس کے گناہوں کو معاف فرما دیتے ہیں۔ تو نفلوں پر تو وہ عبادت اجر نہیں ملے گا جو یہاں مل گیا، اسی لیے شریعت و سنت سے ہمیں معلوم ہوا کہ اللہ تعالیٰ کو جو راستہ جاتا ہے، جو راستہ جو ہائی وے اللہ کی طرف جاتا ہے، وہ جنگلوں اور زاروں سے ہو کر نہیں جاتا، یہ ان گلی کچوں اور بازاروں سے ہو کر جاتا ہے۔ ارے سمجھے جنگلوں کو مطلب اللہ کی طرف تمہیں جانا چاہتے ہو تو وہ راستہ مت پکڑو جو جنگلوں والا ہے، یعنی بس ایک کونے میں بیٹھ کر بس نماز پڑھتے ہی رہنا، یہ جنگل والا ہے، ایک تنہائی والا، بلکہ وہ راستہ رہو کہ بازار میں جاؤ، وہاں سے چیزیں لاؤ، گھر میں دو، تو یہ گلی کوچوں میں گھوموں گے نا، تو فرمایا وہ راستہ بھی اللہ تک جاتا ہے، لیکن وہ راستہ ہم نے دیکھا نہیں ہے، اس لیے یہ راستہ دیکھ لیا ہے، وہ راستہ اللہ کی طرف جاتا ہے۔ تو فرمایا گلی کوچوں بازاروں سے ہو کر جاتا ہے، اس راستے کو پکڑو۔ کیا بتایا، اس میں نیت کرنی چاہیے کہ ایسا ہی لینے سے پھر بھی मिल जाता है, कोई नियत की जरूरत नहीं है। इस्तेहजार थोड़ा सा कर ले कि अभी जैसे अभी फजीलत पड़ी है तो हम भी इस फजीलत का थोड़ा ध्यान रख ले कि मैं लेके जा रहा हूं, अल्लाह मेरे गुनाहों को माफ कर देगा, तो घर में लेकर दे दिया, हमारे गुनाह माफ हो जाएंगे। इस्तेहजार होना जरूरी है, वरना हम रोज लाकर दे रहे हैं लेकिन अभी इसकी हमने नीयत ही नहीं होती थी और हमें उसका ध्यान नहीं होता था तो मिलता कुछ नहीं था। अब इस नीयतों से करोगे तो लाने में भी मजा और अजर भी मिलेगा, तो इसलिए उसका इस्तेहजार होना जरूरी है। हमने किसी को जिक्र अस्कार करा के लूले लंगड़े नहीं बनाना, जिक्र अस्कार करा के या तीन दिन चिल्ला चार महीना लगाकर लूला लंगड़ा नहीं बनाना। बोले अब तो मैं दुकान नहीं संभाल सकती, मेरे बहुत तकाजे है, दुकान ही छोड़ दिया। तो फरमाया नहीं बनाना होता कि न हाथ काम करते हैं न पाव काम करते। हमारे मशाइख ने अल्लाह रब्बुल इज्जत को हमारी तरफ से जजाए खैर अता फरमाए ऐसा एतदाल दरमियानी रास्ता दिखाया कि जो इफरात और तफरीत से बचकर सीधा अल्लाह रब्बुल इज्जत की तरफ पहुंचने वाला था। तो गुनाहों से बचना हमारे ऊपर लाजिम और जिक्र का करना भी हमारे ऊपर लाजिम। आज हम उल्टे काम कर रहे होते, जो काम करना है जिक्र वो तो करते नहीं है और जो काम नहीं करना चाहिए वो कर रहे होते। हमारी मिसाल उस बीमारी की सी है जो दवाई तो खाता नहीं और नजले जुकाम का मरीज होकर अचार खाता है, अचार से उसका नजला और बढ़ता है। तो फरमाया दवाई खाता नहीं बल्कि नजले को बढ़ाने वाली चीजें खाता है। अब उसका नजला कैसे ठीक होगा? करने का काम कर नहीं रहे और न करने का काम करते हैं, करते फिर रहे। औराद वजाइफ कीजिए, गुनाहों से अपने आप को बचाइए, फिर देखिए अल्लाह रब्बुल इज्जत की रहमत कैसे जोश मारेगी। जी तो बस इतना ही रखें इंशाल्लाह। ला इलाहा इल्लल्लाह। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. صلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا رحمن.